यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। 3 दिनदेखिको अविरल वर्षाका कारण 66 जनाको मृत्यु, 79 जना बेपत्ता। काठमाडौँ उपत्यकामा मात्रै 34 जनाको मृत्यु। अवरूद्ध सड़क खुलाउने र राहत तथा उद्धार कार्यमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने सरकारको आपतकालीन समन्वयात्मक बैठकको निर्णय। घाइतेको निशुल्क उपचार गरिने। हाल जारी रहेका सबै परीक्षा स्थगित। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बाढ़ी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त। र दक्षिण पूर्वी अमेरिकामा हेलेन आँधीका कारण कम्तीमा 45 जनाको मृत्यु।
नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। 3 दिनदेखिको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ। अविरल वर्षापछि आएको बाढ़ी पहिरो र डुबान लगायत विपदमा परि काठमाडौँ उपत्यका सहित देशभरमा अहिले साँझसम्ममा 66 जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार अहिले साँझसम्म देशभर गरेर 66 जनाको मृत्यु भएको र अन्य 79 जना बेपत्ता भएका छन्। हालसम्म विपदमा परेर 35 जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार उपाले जानकारी दिनुभयो। उहाँका अनुसार काठमाण्डुमा मात्र 34 जनाको मृत्यु भएको छ। काठमाण्डुमा 11, भक्तपुरमा 5 र ललितपुरमा 18 जनाको मृत्यु भएको हो। यस्तै पाँचथरमा 5, धनकुटामा 2, सोलुखुम्बुमा 2, सुनसरीमा 1, काभ्रेप्लाञ्चोकमा 14, धादिङमा 1, सिन्धुपाल्चोकमा 4, दोलखामा 3 जनाको मृत्यु भएको छ। ललितपुरमा 15, काभ्रेमा 26, काठमाण्डुमा 6, मकवानपुरमा 7, दोलखामा 3, झापामा 4, पाँचथरमा 5 जना, सिन्धुपाल्चोकमा 5 जना तथा अन्य जिल्ला सहित गरेर 79 जना बेपत्ता रहेका पनि उहाँले जानकारी दिनुभयो। अहिलेसम्म 2000 बढ़ीको उद्धार गरिएको र 200 भन्दा बढ़ी घर क्षति भएको छ। नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले सुरक्षा निकाय तथा उद्धारमा संलग्न संघ संस्थाको सहकार्यमा उद्धार जारी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार देशभरका अधिकांश सड़कहरू अवरूद्ध भएका छन् भने विद्युत आपूर्ति समेत अवरूद्ध हुँदा जनजीवन थप प्रभावित भएको छ। देशैभर एकैसाथ विपदको अवस्था आएकाले राहत तथा उद्धारमा कठिनाई भइरहे पनि प्रहरीले अवरूद्ध भएका सड़कहरू खोल्ने कार्य गरिरहेको र क्षतिको विवरण प्राप्त हुने क्रममा रहेको प्रहरीले जनाएको छ। यसै गरी बिहिबार रातीदेखिको अविरल वर्षापछिको बाढ़ीमा परि काठमाण्डु उपत्यकामा 34 जनाको मृत्यु भएको छ। हालसम्म ललितपुरमा 18, काठमाण्डुमा 11 र भक्तपुरमा 5 जनाको मृत्यु भएको छ। काठमाण्डु उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विपदका घटनामा परि 17 जना बेपत्ता भएका छन् भने 17 जना घाइते भएका छन्। बाढ़ी पहिरो तथा डुबानमा परेका 1315 जनाको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो। बाढ़ी पहिरोबाट काठमाण्डुमा 4 घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ। काठमाण्डुमा 1324, ललितपुरमा 500 र भक्तपुरमा 417 गरी उपत्यकामा 2241 घर डुबानमा परेका छन्। विपदका घटनाको उद्धार र राहत कार्यमा काठमाण्डुमा 3060, ललितपुरमा 1100 र भक्तपुरमा 350 प्रहरी खटाइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिनुभयो। सरकारले हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ। लगातारको अविरल वर्षाका कारण भएको जनधनको क्षतिबारे समीक्षा गर्न कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज सिंहदरबारमा बसेको सरकारको आपतकालीन समन्वयात्मक बैठकले क्षतिको प्रारम्भिक मूल्यांकन गर्नुका साथै हाल भइरहेको सम्पूर्ण परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। यस्तै बैठकले अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोमा परि ज्यान गुमाउने मृतकका परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने, अवरूद्ध सड़क खुलाउने, राहत र उद्धारमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने, घाइतेको निशुल्क उपचार गर्ने लगायतका निर्णयहरू गरेको संचार मन्त्री गुरूङले बताउनुभयो।
प्रकोपमा चाहिँ आफ्नो ज्यान गुमाउनु हुने सबै नागरिकहरूप्रति हामीले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छौँ। उहाँहरूलाई दिनुपर्ने कानुन मुताबिक, ऐन मुताबिक, नियमावली मुताबिक सबै क्षतिपूर्ति दिने प्रबन्ध हुन्छ। भारी वर्षाको कारण जुन खालको समस्या पैदा भएको छ, अहिले भइरहेको परीक्षाहरू अहिलेलाई स्थगन गर्ने थोरै समयको लागि भन्ने पनि निर्णय भएको छ। सम्पूर्ण घाइतेहरूको निशुल्क उपचार गर्ने काम निर्णय पनि हामीले गरेका छौँ। तत्काल अविलम्ब यो अवरुद्ध भएको सड़कहरू खोल्ने काममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चाहिँ पहल गर्नु लिनु पर्यो, त्यो पनि निर्णय गरेका छौँ।
यस्तै बैठकले बाढ़ी पहिरोका कारण केही क्षेत्रमा अवरूद्ध टेलिफोन सेवा, विद्युत आपूर्ति र खानेपानी लगायतका सेवालाई सुचारू गर्न सम्बद्ध पक्षहरूलाई निर्देशन दिएको पनि संचार मन्त्री गुरूङले बताउनुभयो। साथै बैठकले बाढ़ी पहिरोमा परि प्रभावितहरूको उद्धार र राहतका लागि सरकारको हटलाइन सेवा संचालनमा रहेको र त्यसको सम्पर्कमा आउन आग्रह गरेको छ। उद्धार र राहतका लागि प्रधानमन्त्री कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको हटलाइनका साथै गृह मन्त्रालयको हटलाइनमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको संचार मन्त्री गुरूङले बताउनुभयो। अविरल वर्षापछि आएको बाढ़ी पहिरो तथा डुबानका कारण देशभर 23 सड़कका 63 स्थानमा यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। बाढ़ी पहिरोका कारण हिमाली तथा पहाड़ी क्षेत्रका अधिकांश सड़क खण्डमा यातायात आवागमन प्रभावित भएको सड़क विभागले जनाएको छ। प्रारम्भिक विवरण अनुसार 23 बाटोका 63 स्थानमा अवरूद्ध भएका सड़कको विवरण प्राप्त भएको छ भने काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले जानकारी दिनुभयो। विद्युत तथा इन्टरनेट सम्पर्क विच्छेद हुँदा सबै विवरण संकलन गर्न नसकिएको उहाँले जानकारी दिनुभयो। कुलेखानी जलविद्युत आयोजनाको जलाशय खोलिएकाले कान्ति लोकपथमा बागमती पुल उच्च जोखिममा परेको अर्यालले जानकारी दिनुभयो। बीपी राजमार्गमा नेपाल थोकभन्दा केही अगाडि रोशी खोलामा आएको बाढ़ीले 100 मिटर जति सड़क बगाएको छ। काठमाडौँ उपत्यका छिर्ने सबै बाटो बन्द अवस्थामा रहेको अर्यालले जानकारी दिनुभयो। सड़क विभागका अनुसार त्रिभुवन राजपथ पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यस्तै पृथ्वी राजमार्गको 900 मुगलिन पोखरा सड़क खण्ड अवरूद्ध भएको छ। अरनिगो राजमार्ग अन्तर्गत काठमाडौँ धुलीखेल, दोलालघाट, खाटीचौर, कोदारी पनि अवरूद्ध भएको छ। कोदारी राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको लार्चा पुल बगाएपछि यातायात सञ्जाल पूर्ण विच्छेद भएको विभागको सम्भार महाशाखा प्रमुख अर्यालले जानकारी दिनुभयो। यसै गरी कालीगण्डकी करिडोर अन्तर्गत तानसेन रिडी कोरला सड़कमा पर्वतको केराबारी भन्ने स्थानमा पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। उक्त सड़क अन्तर्गत गुल्मीको राक्स्या र बराल्ला क्षेत्रमा पनि पहिरो खस्दा सड़क अवरूद्ध भएको हो। राप्ती राजमार्गको अमेलिया शीतलपाटी थारमारे मुसिकोट खण्ड अन्तर्गत सल्यानको राम्री भन्ने स्थानमा पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। खुलाउने प्रयास जारी छ। सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल बर्तुङ रामदी स्याङजा पोखरा सड़क खण्ड अवरूद्ध भएको छ। पुष्पलाल मध्यपहाड़ी राजमार्ग अन्तर्गत ओखलढुङ्गाको भडारे क्षेत्रमा पहिरो खस्दा सवारी साधन सञ्चालनमा अवरोध भएको छ भने भेडेटार रवि राके सड़क अन्तर्गत पाँचथर जिल्लामा सड़क अवरूद्ध भएको छ। सड़क डिभिजन नुवाकोट अन्तर्गत ठोरी भण्डारा मलेखु गल्छी त्रिशुली बेत्रावती मैलुङ स्याप्रुबेसी सड़क अन्तर्गत धादिङको भुट्टार क्षेत्रमा तथा बालाजु त्रिशुली धुन्चे स्याप्रुबेसी सड़क खण्ड अन्तर्गत नुवाकोटको 35 किलो र ताँदी पुलमा आएको बाढ़ीका कारण सड़क अवरूद्ध भएको विभागले जनाएको छ। भेरी करिडोर अन्तर्गत छिन्चु जाजरकोट दुनै तिन्जे मरिम सड़क खण्ड अन्तर्गत रूकुम पश्चिमको त्रिवेणी भन्ने स्थानमा सड़क अवरूद्ध भएको छ। मेची राजमार्ग ताप्लेजुङ ओलाङचुङ गोलाखण्डमा पाँच थरको फिलिम नजिकै पहिरोका कारण सड़क अवरूद्ध भएको सड़क विभागले जनाएको छ। त्यस्तै कटारी घुर्मी हिलेपानी ओखलडुङ्गा सल्लेरी सड़क खण्ड पनि प्रभावित भएको छ। शहीद राजमार्ग अन्तर्गत घरतीगाउँ थबाङ लुकुम खण्ड रोल्पाको घरतीगाउँ र दुईखोली खण्डको गरगरे भन्ने स्थानमा पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। अर्घाखाँचीको गोरुसिंगे सन्धिखर्क सड़क अन्तर्गत नरपानी घुम्ती सन्धिखर्कमा पहिरो खस्दा सड़क अवरूद्ध भएको विभागले जनाएको छ। त्यसै गरी पुष्पलाल राजमार्ग अन्तर्गत खोटाङको खोक्सेली तथा चिसापानी सिन्धुलीको रिठाबोट फिक्कल ट्याउखोला र खुकुरेटार हर्जेनी बलेनी सालघारी लगायतका क्षेत्रमा बाढ़ी र डुबानको समस्या देखिएको छ, जसका कारण यातायात सेवा प्रभावित भएको छ। तमोर करिडोर अन्तर्गत चतारा पुलदेखि बराहा क्षेत्रसम्म जाने बाटोमा तथा रिडी बालकोट प्युठान सुर्खेत सड़क खण्ड अन्तर्गत दाङको मुर्कुटी भन्ने स्थानमा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। डुम्रे बेसी शहर चामे सड़क खण्ड अन्तर्गत मनाङको तालडाँडा क्षेत्रमा पनि यातायात सञ्चालनमा अवरूद्ध सृजना भएको छ। कान्ति राजपथ अन्तर्गत हेटौँडा बागमती टीका भैरव भैंसेपाटी एकान्तकुना सड़क खण्ड अवरूद्ध भएको छ। ग्वारको लुभु लाकुरी भन्ज्याङ कुसादेवी पनौती दाहालटार सड़क खण्ड अन्तर्गत ललितपुरको लाकुरी भन्ज्याङ स्थित माने दोभान क्षेत्रमा बाढ़ी र पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ। गोदावरी नगरपालिका छको लेले टीका भैरव जाने बाटोमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ। गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपदजन्य घटनाबाट जोखिममा परेकाहरूको उद्धार र राहतमा सरकार गम्भीर भएर लागेको बताउनु भएको छ। केन्द्रीय सुरक्षा समितिको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले जोखिममा रहेका मानिसहरूको उद्धारमा सरकार गम्भीर भएर काम गरिरहेको बताउनु भएको हो। गृहमन्त्री लेखकले देशभर धेरै जनधनको क्षति भएको, सड़क पुल पुलेसाहरू बगेका कारण नागरिकको जनजीवन अस्तव्यस्त रहेकाले सहज बनाउने काम भइरहेको बताउनुभयो। उहाँले सबै नागरिकले सतर्कता अप्नाएर विपदबाट बस्न आग्रह गर्नुभयो। उहाँले उद्धार राहत र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताउनुभयो।
जोखिममा रहेका मानिसहरूलाई नेपाल सरकार अत्यन्त गम्भीरतापूर्वक अत्यन्त संवेदनशील भएर यो विपदको घड़ीलाई हामीले हेरिराखेका छौं र म सबै दिदीबहिनी दाजुभाइहरूलाई म आश्वस्त गर्न चाहन्छु, नेपाल सरकारले आफ्नो तर्फबाट उद्धार गर्ने काममा, राहत दिने काममा, घाइतेहरूको उपचार गर्ने काममा र चाहिँ त जसरी सड़कहरू अवरोध भएको स्थिति अनि बाढ़ी पहिरोका कारणले पुल पुलेसाहरू बगाएको कुराहरूलाई मानिसहरूलाई पुनर्स्थापित गर्ने र पुननिर्माण गर्ने काममा हामी अत्यन्त गम्भीरतापूर्वक काम गर्नेछौँ भन्ने म आग्रह पनि गर्न चाहन्छु र सबै दिदीबहिनी दाजुभाइहरू नागरिकहरूलाई सुरक्षित स्थानमा बस्नका लागि र आफ्नो नजिक जो पनि मानिस जोखिममा छ, विपदमा छ, उहाँहरूलाई सहयोग गर्नका लागि पनि म आग्रह गर्न चाहन्छु।
गृहमन्त्री लेखकले पुनस्थापित र पुननिर्माण गर्ने काममा सरकार लागेको र सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभयो। गृहमन्त्री लेखकले जोखिममा परेका सबैको उद्धार गर्ने, राहत प्रदान गर्ने कामलाई अहिले प्राथमिकता दिइएको पनि बताउनुभयो। उहाँले नागरिकको जीवन जोगाउन र सुरक्षित राख्ने काममा खटिएको बताउनुभयो। यस्तै गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा भएको मनसून पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको बैठकले वर्षाबाट भएको जनधनको क्षतिको विवरण संकलन गर्ने तथा उद्धार एवं राहतका कार्यलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ। बैठकमा गृहमन्त्री लेखकले अविरल वर्षाका कारण उत्पन्न विषम परिस्थितिको सामना तथा तत्काल उद्धार तथा राहतका काम प्रभावकारी रूपमा सञ्चालन गर्न सुरक्षा निकाय एवं संयन्त्र सक्रियतापूर्वक प्रभावित स्थानमा परिचालन गर्न निर्देशन दिनुभयो। यस्तै बैठकमा गृहमन्त्री लेखकले अवरूद्ध सड़क यथाशीघ्र खुलाउनेतर्फ विशेष ध्यान दिन समेत निर्देशन दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिनुहुँदै बाढ़ी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा तत्काल जुट्न मातहतका निकायलाई प्रभावकारी काम गर्न निर्देशन दिनुभएको छ। राष्ट्रपति पौडेलले विपदको यस क्षणमा सबैले सहयोग गर्न र अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढ़ी पहिरो र भूक्षयको प्रकोपबाट बस्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिन र सबै मिलेर त्यसको सामना गर्न आह्वान गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको 79 महासभामा सहभागी हुने सिलसिलामा अमेरिकामा रहनुभएका प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल मार्फत देशभरि अविरल वर्षाले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुहुँदै भाड़ी पहिरोबाट सतर्कता अप्नाउन सबैलाई आग्रह गर्नुभएको हो। प्रधानमन्त्री ओलीले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले जिम्मेवारीपूर्वक उद्धार कार्य अघि बढ़ाउन निर्देशन समेत दिनुभएको छ। वर्षाबाट भएको असरबारे गृहमन्त्री रमेश लेखकसँग टेलिफोन गरी विवरण समेत लिनुभएको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले देशको अधिकांश भूभागमा वर्षाका कारण बाढ़ी पहिरो र डुबानमा परि भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। सभापति देउवाले आज जारी गर्नुभएको विज्ञप्ति मार्फत प्राकृतिक विपत्तिमा जीवन गुमाएका सबैप्रति भावपूर्ण श्रद्धांजली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। सभापति देउवाले सम्पर्कविहीनको खोजी, पीड़ित परिवारलाई राहत, बसोबासको व्यवस्था र घाइतेलाई उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न सरकारसँग आग्रह गर्नुभएको छ। त्यस्तै सभापति देउवाले स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन समेत दिनुभएको छ। निरन्तर वर्षासँगै सप्तकोशी नदी र नारायणी नदीको जलसतह बढेपछि कोशी र गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ। जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी कोशी ब्यारेजका सबै 56 ढोका खोलिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीन कृष्ण भण्डारीले जानकारी दिनुभयो। सप्तकोशी जलमापन केन्द्रले जलसतह जोखिम तह भन्दा माथि पुगेको जनाएको छ। तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। यसै गरी पानीको सतह बढेपछि नवलपरासी स्थित नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार त्रिवेणी गण्डक क्षेत्रमा पानीको बहाव बढ़दै गएपछि नारायणी नदीको गण्डक नहरका 36 ढोका खोलिएको हो। सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको र सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो। यसै गरी कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ। सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि आज साँझ 4 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट आवागमनमा रोक लगाइएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज भुयालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। उहाँले अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्न समेत विज्ञप्ति मार्फत अनुरोध गर्नुभएको छ। स्थानीय प्रशासनले वर्षाका कारण हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै नारायणगढ़ मुगलिन नागढुङ्गा सड़कमा सवारी सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै आइतबार बिहान 5 बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। प्रशासकीय अधिकृत अन्तिम सिन्जालीद्वारा जारी सूचनामा सोड़ सड़क खण्डमा पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई सवारी सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। शुक्रबार काठमाण्डुतर्फ जान हिँडेका सवारी साधन मौसम प्रतिकूलताका कारण आइतबारसम्म आबटारीमा नै रोक्नुपर्ने अवस्था भएको भन्दै सिन्जालीद्वारा जारी सूचनामा यात्रुलाई धैर्य धारण गरी बस्न अनुरोध गरिएको छ। अत्यावश्यक काम बाहेक नदी तटीय क्षेत्रमा नजान र अन्य क्रियाकलाप नगर्न नगराउन समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। दशैं अघि नै काठमाण्डु उपत्यकामा पुनः पानी ल्याउने तयारी भए पनि लगातारको वर्षाले अवरोध गर्दा पानी आउने दिन अनिश्चित भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले काठमाण्डुमा पानी ल्याउन प्राविधिक काम सकेकोमा बिहिबारदेखिको वर्षाले अनिश्चित भएको बताउनुभयो। उहाँले मेलम्ची खानेपानीको मुहान स्थल सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका 1 स्थित अम्बाथानमा ठूलो क्षति नभएको जानकारी दिनुभयो। समितिले मुहान स्थलमा राम्रो सुरक्षा व्यवस्था मिलाएकाले ठूलो क्षति नभएको तर सुरुङभित्र कुनै क्षति भएको बारे अध्ययन गर्न केही समय लाग्ने कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सूचनाको हकको प्रभावकारी कार्यान्वयनले मात्रै लोकतन्त्र बलियो हुने बताउनु भएको छ। सूचनाको हकमा सर्वव्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवस 2081 अवसरमा राष्ट्रिय सूचना आयोगले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष दाहालले लोकतान्त्रिक व्यवस्था बलियो बनाई जनताका अधिकार रक्षाका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयो। अध्यक्ष दाहालले सूचनाको हकको कार्यान्वयनका लागि राज्यका सबै निकाय र नागरिक समाज मिलेर अघि बढ़नुपर्ने बताउनुभयो। दाहालले नेपालको संविधानले सुनिश्चित गरेको सूचनाको हकलाई प्रभावकारी रूपमा प्रयोगमा ल्याउन सके दिगो विकासका लक्ष्यहरू हासिल गर्न समेत सहयोग पुग्ने हुनाले सबै सार्वजनिक निकायहरूले त्यसतर्फ ध्यान दिन पनि आग्रह गर्नुभयो। कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङले सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन सके सार्वजनिक निकायमा हुने भ्रष्टाचार अनियमितता र ढिलासुस्ती अन्त्य गरी शासन व्यवस्थामा जनताको विश्वास बढ़ने बताउनुभयो। प्रमुख सूचना आयुक्त गुरूङले सूचनाको हकको कार्यान्वयन बढ़ाउन नागरिकमा सूचना माग गर्ने र प्रश्न गर्ने बानीको विकास हुनुपर्ने बताउनुहुँदै संघीयता कार्यान्वयनसँगै स्थानीय सरकारमा नागरिकहरूले सूचना माग्ने क्रम बढ़नु सकारात्मक रहेको बताउनुभयो। संयुक्त राष्ट्रसंघले हरेक सेप्टेम्बर 28 सूचनाको हकमा सर्वव्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले संविधान संशोधन गरेर जनताले पाएका अधिकार खोस्न खोजिएको भन्दै कुप्रचार गरिएको बताउनु भएको छ। नेकपा एमाले दमक नगर कमिटिले आज आयोजना गरेको कार्यक्रममा उहाँले संविधान संशोधनको विषयमाथि जनतालाई भ्रममा पार्न कुप्रचार गरिदै आएको उल्लेख गर्नुभयो। मन्त्री दाहालले समानुपातिक समावेशी संघीयता लगायतका अपरिहार्य बुदालाई तलमाथि गर्न नसकिने टिप्पणी गर्नुभयो। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले सबै दलसँगको छलफल र सहमतिमा आवश्यकताका आधारमा संविधान संशोधन हुने बताउनु भएको छ। नेविसंघ लमजुङ काठमाण्डु सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा उहाँले समावेशी र समानुपातिक सिद्धान्तलाई प्रभावकारी कार्यान्वयन गर्न संविधान संशोधन आवश्यक रहेको बताउनुभयो। उहाँले आर्थिक समृद्धि, सुशासन र राजनीतिक स्थायित्वका लागि नेकपा एमालेसँग मिलेर सरकार गठन गरिएको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण पूर्वी अमेरिकामा हेलेन आधीका कारण कम्तीमा 45 जनाको मृत्यु भएको छ। लाखौं मानिसहरू विद्युतविहीन भएका छन् जसका कारण उनीहरूको जीवन कष्टकर बनेको छ। बाढ़ीमा फँसेका मानिसहरूलाई उद्धार गर्न डुंगा, हेलिकप्टर र ठूला सवारी साधनको प्रयोग भइरहेको अधिकारीहरूले बताएका छन्। आधीका कारण अरबौं डलरको नोक्सानी भएको बीमा कम्पनी तथा वित्तीय संस्थाहरूले बताएका छन्। पाकिस्तानको उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्तमा आज भएको हेलिकप्टर दुर्घटनामा 6 जनाको मृत्यु हुनुका साथै अन्य 8 जना घाइते भएका छन्। मारी पेट्रोलियम कम्पनी लिमिटेडका कर्मचारी बोकेको चार्टर्ड हेलिकप्टरमा सेवा क्याम्प जाँदै गर्दा प्राविधिक समस्या भई प्रान्तको उत्तरी बजरिस्तान जिल्लामा दुर्घटनाग्रस्त भएको उत्तरी बजरिस्तानको प्रहरी स्रोतले सिन्हुवालाई बताएको छ। दुर्घटनामा 6 जना यात्रुको घटनास्थलमै मृत्यु भएको र अन्य 8 जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान शुरू गरिएको छ। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
लगातारको अविरल वर्षाले मुख्य खाद्यान्न बालीका रूपमा रहेको धान खेतीमा देशैभर क्षति पुगेको छ। थोरै पानी पर्दा फाइदा पुग्ने अवस्था रहेको तर लगातार रूपमा पानी परिरहँदा त्यसले नोक्सानी हुने अवस्था देखिएको कृषकहरूले बताएका छन्। कतिपय ठाउँमा छिटो पाक्ने धान भित्र्याउने बेला हुन थालेको र कतिपय ठाउँमा ढिलो गरी पाक्ने धान अहिले पसाउने अवस्थामा रहेको छ। भारी वर्षाका कारण दुवै अवस्थाका धानमा क्षति पुग्ने अवस्था देखेको कृषि विज्ञ कृष्ण बस्नेतले बताउनुभयो। यस वर्ष समय समयमा पर्याप्त वर्षा भइरहेका कारण धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको थियो। नेपालका हिमाली तथा उच्च पहाड़ी जिल्लाहरूमा उत्पादित स्याउले अहिले बजार पाउन थालेपछि नेपाली स्याउ पनि चर्चामा आउन थालेको छ। स्याउ विशेष गरी दुर्गम भेगहरूमा फल्ने फल भएकाले ढुवानीमा केही बढ़ी खर्च गर्नुपर्ने भए पनि बिक्री वितरणबाट हुने फाइदा सन्तोषजनक रहेको कृषकहरूले बताउने गरेका छन्। ढुवानीका लागि तीनै तहका सरकारले आवश्यक समन्वय गरी स्याउ कृषकहरूलाई सहयोग गर्नु जरूरी रहेको मुस्ताङका स्याउ कृषक निरज तुलाचनले बताउनुभयो। नेपालको स्याउ स्वादिलो र उच्च गुणस्तरका हुने भएकाले यसको स्वदेशका साथै विदेशमा समेत अझ बढ़ी बजारीकरण गर्नु जरूरी रहेको र त्यसका लागि सरकारको साथ र सहयोग आवश्यक भएको मुस्ताङका सामाजिक अगुवा एवं स्याउ कृषक निर्जरमान शेरचनले बताउनुभयो। स्वदेशी उत्पादन हाम्रो अभियान भन्ने मूल नाराका साथ भदौ 13 गते आइतबारदेखि काठमाडौँमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव हुने भएको छ। काठमाडौँ महानगरपालिका र घरेलु तथा साना उद्योग संघ काठमाडौँको संयुक्त आयोजनामा काठमाडौँ स्थित राष्ट्रिय सभागृहमा हुने मेलामा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता लगायतका स्टलहरू राखिने मेला आयोजक समितिका संयोजक जितेन्द्र कुमार श्रेष्ठले बताउनुभयो। मेलामा प्रदर्शनीसँगै अन्तर्क्रिया, छलफल, सांस्कृतिक कार्यक्रम पनि राखिएको आयोजकले जनाएका छन्।
अब खेल समाचार रमेश टमाटाबाट।
विश्व पर्यटन दिवसको सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौड़को उपाधि गोर्खाको सुलीकोट गाउँपालिकाका निरज भट्ट छेत्रीले जितेका छन्। पोखरा महानगरपालिका 22 पुम्दी भूम्दीमा मानव निर्मित विश्व शान्ति स्तूप, पुम्दीकोट विशाल महादेवको मूर्ति तथा बुद्ध उद्यान लगायतका पर्यटनका सम्भावना रहेका गन्तव्यको थप प्रबन्धनका लागि पोखरा क्लिक प्रालीले दौड़ आयोजना गरेको हो। खुला पुरूषतर्फ उपाधि विजेता भट्टले निर्धारित 8 किलोमिटर दौड़ 38 मिनट 23 सेकेण्डमा पूरा गरे। उनले उपाधि सहित नगद 25,000 मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। यसैगरी सल्यानको कुमा गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दूरी 41 मिनट 22 सेकेण्डमा पूरा गरी द्वितीय भएका छन्। यसैगरी महिलातर्फ निर्धारित दूरी 55 मिनट 21 सेकेण्डमा पार गरी काभ्रेको चौताराका नितु तामाङले उपाधि जितेकी छिन्। यसैगरी 16 वर्ष मुनिको दौड़मा पोखरा 12 का सागर देवकोटा पहिलो भएका छन्। पोखराको विश्व शान्ति स्तूपदेखि शुरू भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी वडा कार्यालय हुँदै बुद्ध पार्क निगाले डाँडासम्म पुगेर दौड़ समापन भएको थियो। नेपाल 17 वर्ष मुनिको साफ U17 च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा पराजित भएको छ। भारतसँग 4-2 हार बेहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। भारत फाइनलमा पुगेको छ। थिम्पू स्थित चंगली मिथाङ रंगशालामा भएको सेमी फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो भने दोस्रो हाफमा भारतले पकड बनाएको थियो। चितवनको भरतपुरमा भरतपुर फुटबल क्लब BFCको आयोजनामा जारी दोस्रो चितवन गोल्ड कपको फाइनल खेल स्थगित भएको छ। अविरल वर्षाका कारण शनिबार हुने भनिएको फाइनल खेल स्थगित भएको जनाइएको छ। फाइनल खेल आइतबार दिउँसो 3 बजे हुने प्रतियोगिता संयोजक ध्रुव भूषालले जानकारी दिनुभयो।
अब मौसम। आगामी 24 घण्टामा कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र 1-2 स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 18.6 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस, वर्षा 173 मिलिमिटर, काठमाडौँको अधिकतम 18.5, न्यूनतम 16.6 डिग्री सेल्सियस, वर्षा 193 मिलिमिटर, पोखराको अधिकतम 22.7, न्यूनतम 18.5 डिग्री सेल्सियस, वर्षा 90.5 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 29.6, न्यूनतम 19.9 डिग्री सेल्सियस, वर्षा 52.4 मिलिमिटर र दिपालको अधिकतम तापक्रम 33.2, न्यूनतम 23.4 डिग्री सेल्सियस, वर्षा 1.1 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। 3 दिनदेखिको अविरल वर्षाका कारण 66 जनाको मृत्यु, 79 जना बेपत्ता, काठमाडौँ उपत्यकामा मात्रै 34 जनाको मृत्यु। अवरूद्ध सड़क खुलाउने र राहत तथा उद्धार कार्यमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने सरकारको आपतकालीन समन्वयात्मक बैठकको निर्णय, घाइतेको निशुल्क उपचार गरिने, हाल जारी रहेका सबै परीक्षा स्थगित। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बाढ़ी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त र दक्षिण पूर्वी अमेरिकामा हेलेन आँधीका कारण कम्तीमा 45 जनाको मृत्यु। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।